है। एक बात तो ये है कि ये वाहिद सूरत है, पूरी 114 सूरतें कुरान पाक की, इसमें ये वाहिद सूरत है कि जिसकी शुरू में बिस्मिल्लाह नहीं है। हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह ने फरमाया कि कुरान पाक की ये जो आयतें नाजिल होती थी, तो ये आयतें नाजिल होती और फिर ये बात भी हजरत जिब्रील की तरफ से नाजिल होती कि कौन सी आयत जो है वो किस सूरत में जाती। ये कुरान पाक की आखिरी सूरत थी और इस हर सूरत मुकम्मल होने के बाद एक मरतबा हजरत जिब्रील फरमाते कि कौन सी आयतें इस सूरत में है और कौन सी आयत दूसरी सूरत में जाती है। और बिस्मिल्ला भी जो है वो वही की तरह नाजिल होता, तो इस मुबारक सूरत की तरतीब तो बन गई थी, मगर बिस्मिल्ला अभी नाजिल नहीं होता और अल्लाह के नबी इस दुनिया से तशरीफ ले गए। तो ये वजह बनी कि इस मुबारक आयत में बिस्मिल्ला नहीं है, ये एक बड़ी वजह, ये मशहूर वजह मुफस्सिल जिसको वजह कहते हैं। दूसरी वजह हजरत अली रजी का एक कॉल भी है, वो फरमाते हैं कि क्योंकि इस आयत में मुशरिकीन के साथ हमने अहद तोड़ा और उनकी ज्यादती की वजह से, क्योंकि उन्होंने अहद तोड़ा तो अब अल्लाह ने वापस अहद करने की इजाजत नहीं दी, यूं समझ ले साफ जवाब दे दिया। तो क्योंकि उनके साथ सख्ती थी तो इसलिए बिस्मिल्लाह में तो रहमत का मामला और अल्लाह की रहीमी का मामला है, तो इसलिए ये इस वजह से बिस्मिल्लाह जो है वो इसकी शुरू में नहीं आया। तो ये दोनों बातें हैं मशहूर और बड़ी जो तमाम मुफस्सिरीन ने जिस बात को नकल फरमाया, वो पहली बात है और वो यही है कि क्योंकि सूरत की तरतीब जो बनती थी उसमें फिर बिस्मिल्लाह नाजिल होता था और बिस्मिल्लाह शुरू में लगाया जाता था, मगर ये सूरत की तरतीब, क्योंकि ये सबसे आखिरी इसकी तरतीब बन रही थी सूरत की और अल्लाह के नबी इस दुनिया से तशरीफ ले गए, तो इस सूरत को सूरह अनफाल के साथ रखने की भी वजह यह है कि बहुत सारे सहाबाए कराम को यह शुबा था कि यह सूरह अनफाल का ही हिस्सा है, तो इसलिए हजरत उस्मान रजी अल्लाह ने जब कुरान को तरतीब दिया तो आपने फरमाया कि ये जो सूरह तौबा है ये सूरह अनफाल के साथ ही रखी जाए, क्योंकि यही दो करीब करीब है, और अगर तो ये उसका हिस्सा है तो फिर तो बिस्मिल्लाह किए बगैर ही उसके साथ ही शुरू हो जाएगी, तो ये इसके बराबर में ही होगी, और अगर नहीं है तो इसको एक अलग सूरत के तौर पे भी पढ़ा जा सकता है, तो इसलिए इसको सूरह अनफाल के साथ बयान कर दिया गया। तो ये पहली बात। दूसरी बात ये है कि इस सूरत का नाम जो है ये सूरह तौबा भी है और सूरह बरात भी है, कि इस मुबारक सूरत की शुरू में ही अल्लाह ताला काफिरों को साफ जवाब, उनसे बरात का इजहार फरमा रहे हैं और उनकी जो ये रिक्वेस्ट है कि जी मुआहिदा वापस कर ले, उसको रिजेक्ट फरमा रहे हैं, इसलिए इस सूरत का नाम सूरे बरात भी है। तो ये दो बातें पहले अर्ज करना जरूरी थी, और जैसे कि हमने इस मुबारक आयत के तर्जुमे में कहा कि इसका तर्जुमा थोड़ा सा तफसील तलब है कि अल्लाह ताला फरमा रहे कि अल्लाह का साफ जवाब है मुशरिकीन को, तो क्या साफ जवाब दिया और मुशरिकीन को किस अहद की वजह से, किस अहद को तोड़ने की वजह से उनको साफ जवाब दिया गया, और वो साफ जवाब है क्या। अगर मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह ने इस मुबारक आयत के इन तीनों सवालात के जवाब के लिए एक पस मंजर बयान फरमाया, और आपने ये फरमाया कि नबी अलैहि सलात वसलाम 6 हिजरी में उम्रे के लिए तशरीफ लाए सहाबाए कराम के साथ, और मक्का वालों ने उम्रा करने की इजाजत नहीं दी, मक्का मुकरमा में दाखिल होने की इजाजत नहीं दी, तो ऐन मुमकिन था कि लड़ाई हो जाती और जंग हो जाती और सहाबाए कराम तैयार भी थे, मुसलमानों को अल्लाह ने अब ताकत दे दी थी, मगर नबी अलैहि सलात वसलाम ने उस वक्त सुलह फरमा ली और उसको सुलह हद हुदैबिया कहा गया। सुलह हुदैबिया में एक शर्त तो यही थी कि जी सहाबा इकराम अब वापस चले जाएंगे, उम्रा नहीं करेंगे, अगले साल उस उम्रे की कजा फरमाएंगे, तो नबी अलैहिस्सलाम इसलिए वापस तशरीफ ले गए। اس صلح کے اندر ایک پورا معاہدہ بنا تھا، اور یہ معاہدہ جو تھا یہ 10 سالہ معاہدہ تھا کہ اگلے 10 سال تک اس معاہدے پر عمل رہے گا۔ اس معاہدے کا ایک حصہ یہ تھا کہ جو قبیلے بھی عرب کے جو ہیں نا، جو نبی علیہ السلام کے ساتھ ہونا چاہتے ہیں تو ان کے ہونے دیا جائے گا، جو قریش کے ساتھ ملنا چاہتے ہیں ان کو بھی قریش کے ساتھ ملنے دیا جائے گا، اور جو یہ معاہدہ قریش اور نبی علیہ الصلوۃ والسلام کے درمیان ہے، یہ پھر یہ جو قبیلے جو ساتھ ملتے جائیں گے وہ بھی اس معاہدے کے حصے میں، اس معاہدے کا حصہ بن جائیں گے۔ تو ایک قبیلہ تھا اور اس قبیلے کا نام تھا قبیلہ خزاعہ، اور یہ خزاعہ والے جو تھے، یہ قبیلے والے نبی علیہ الصلوۃ والسلام کے حلیف بن گئے، ان کے ساتھی بن گئے۔ ایک قبیلہ تھا، اس کا نام تھا قبیلہ بنی بکر، اور قبیلہ بنی بکر جو تھا وہ قریش کا حلیف بن گیا، ان کا ساتھی بن گیا۔ اگلے سال معاہدے میں تھا کہ اگلے سال نبی علیہ الصلوۃ والسلام اس عمرہ جو آپ نے نہیں فرمایا، ادا نہیں فرمایا، اس کی قضا کے لیے تشریف لا سکتے ہیں۔ تو 6 ہجری میں آپ، یہ صلح حدیبیہ ہوئی، 7 ہجری میں آپ اس عمرے کی قضا کے لیے واپس مکہ مکرمہ تشریف لائے، آپ نے عمرے کی قضا بھی کی۔ تو اس معاہدے کی پاسداری ہو رہی تھی، انہوں نے عمرہ بھی کرنے دیا اور قبیلے ملتے جا رہے تھے نبی علیہ السلام کے ساتھ بھی، ان کے ساتھ بھی، اور ان کو بھی اس معاہدے میں شامل کر لیا جا رہا تھا، اور یہ 10 سالہ معاہدہ اپنی جگہ صحیح طرح سے چل رہا تھا۔ آپ جب عمرہ کر کے واپس مدینہ منورہ تشریف لے گئے تو اس کے 5-6 مہینے بعد جب قریش کو یقین ہو گیا کہ آپ کو بھی پتہ نہیں چلے گا، تو قریش کے یہ جو حلیف تھے نا بنی بکر، انہوں نے حملہ کر دیا یہ قبیلہ خزاعہ والوں پہ، اور قریش نے ان کا ساتھ بھی دیا اس خیال سے کہ ابھی اللہ کے نبی تو دور ہے، ان تک خبر پہنچے گی تو دیر بھی ہو جائے گی، اور یہ ہم ان کی مدد کر دیتے ہیں۔ اب کیونکہ یہ خزاعہ والے یہ اللہ کے نبی کے حلیف تھے، ان کے ساتھ ہی تھے، اور بنی بکر والوں نے ان پہ اٹیک کیا تھا اور قریش نے ان کی مدد بھی کی، تو ایک طرح سے یہ معاہدہ جو تھا یہ ختم ہو گیا۔ تو جیسے ہی معاہدہ کو کی اس یہ خبر ملی مدینہ منورہ میں، تو معاہدہ تو ٹوٹ گیا، اور معاہدہ ٹوٹنے پہ نبی علیہ الصلوۃ والسلام نے قریش کے ساتھ، مکہ کے قریش کے ساتھ جنگ کرنے کی، لڑائی کرنے کی تیاریاں شروع کر دی۔ اور یہ بات خیال میں رہے آج کے مسلمانوں کے لیے بھی کہ جب معاہدے توڑے جاتے ہیں تو پھر یہ نہیں کہ انسان غفلت میں رہے، جو معاہدہ توڑ رہا ہے وہ اب آپ کے ساتھ لڑائی کے لیے تیار بھی ہے، تو جنگ کی تیاری کرنی چاہیے۔ مسلمان، اسلام، بلکہ جتنی بھی قوت ہے، جتنے بھی ملک ہیں، سب کی بقا جنگی تیاری میں ہوتی ہے۔ اسی لیے نبی علیہ الصلوۃ والسلام نے فرمایا الجنت تحت الظلال السیوف، کہ یہ جو جنت ہے یہ جو تمہاری تلوار جو ہے نا ان کے سائے میں ہے، تو تلوار اٹھانے کے لیے ہر وقت تیار ہونا چاہیے، اور ملک کی فوج کا کام ہی یہی ہے کہ وہ جنگ کے لیے تیار بھی ہو اور ہر وقت ڈیفینسو پہ نہ ہو، بلکہ جب ضرورت پڑے تو اوفینسو بھی کرے۔ تو نبی علیہ الصلوۃ والسلام نے تیاری شروع کر دی کہ بس معاہدہ توڑ دیا، اب کسی وقت ان پہ حملہ کریں گے، ان کو سیدھا کرنا ہے۔ تو یہ آپ علیہ الصلوۃ والسلام کی اسٹریٹجی تھی، اور اب حالات وہ نہیں رہے تھے شروع والے۔ مکہ والوں کو بھی پتا تھا کہ جی جتنی طاقت ہمارے پاس ہے، 2 جنگیں یہ ہمیں ہرا چکے ہیں، ان کے پاس ہم سے زیادہ طاقت ہے اب۔ اور نبی علیہ السلام نے خاموشی اختیار کر لی تو یہ اور تھوڑا سا ڈر گئے کہ جی اب کیا پروگرام ان کا ہے، یہ سمجھ نہیں آ رہا کیونکہ ہم نے تو معاہدہ توڑ دیا ہے۔ آخر کو انہوں نے ابو سفیان کو بھیجا، نبی علیہ الصلوۃ والسلام کے وہ چچا، اور ابو سفیان کو آپ نے بھیجا، اور ابو سفیان جب آیا تو انہوں نے ہر ایک صحابی سے بات کی کہ جی ٹھیک ہے یہ غلطی ہو گئی ہے، آپ کو بھی پتہ چل گیا، مگر معاہدے کو واپس رینیو کر لیتے ہیں، واپس معاہدہ کر لیتے ہیں۔ ہر صحابی کے پاس گئے، ہر ایک نے منع کر دیا، اور پھر یہ آیت بھی جو ہے وہ سامنے آ گئی کہ اللہ تعالی نے فرمایا کہ جی صاف جواب ہے اللہ اور اس کے رسول کا، ان لوگوں کے سے جن کے ساتھ تم نے عہد کیا تھا مشرکین میں سے، तो ये इसका जवाब था कि अब जवाब वगैरह कोई नहीं, अब माहिदा वापस कोई नहीं होगा, अब जंग होगी। तो ये कुछ बैकग्राउंड है कि किसको कहा जा रहा है, क्यों कहा जा रहा है, कौन सा माहिदा रिन्यू किया जा रहा, करने की कोशिश की जा रही थी। तो फिर नबी अलैहिस्सलाम पूरी तैयारी के साथ, आप जब 8 हिजरी में मक्का मुकरमा आए तो मक्का वाले इस जंग के लिए तैयार ही नहीं थे और उन्होंने हथियार डाल दिए। नबी अलैहिस्सलाम चाहते तो आप उनकी ईंट से ईंट बजा देते, ताकत अल्लाह ने आपको अता फरमा दी थी, मगर आपने अपने करीमाना इखलाक जो है वो यहाँ मुजाहरा उसका फरमाया, और आपने ये कुरैश वालों को कहा ऐलान करके कि जो हरम में दाखिल हो गया वो भी अमान पा गया, जो अपने घर में चले गया वो भी अमान पा गया, जो अबू सुफियान के घर में चले गया वो भी अमान पा गया। तो आपने पूरी तरह से अमन दे दी मक्का वालों को, किसी एक के साथ भी आपने सख्ती नहीं की, और आपने ये ऐलान किया कि मैं आज तुम्हें वही कहूंगा जो यूसुफ अलैहि सलाम ने अपने भाइयों से कहा था, ला तसरीब अलैकुम अल्यौम, कि आज तुम्हारे ऊपर कोई दोष नहीं है, तुम्हारी सारी गलतियों को माफ किया जाता है। तो अल्लाह के नबी ने ये माफ कर दिया। और जब मुसलमान ताकत की पोजीशन में हो और दूसरा भागता फिर रहा हो तो उसके साथ नरमी कर लेने में कोई हर्ज नहीं है, ये भी अल्लाह के प्यारे महबूब की सुन्नत है। कुछ लोग समझते हैं कि ये नरमी जालिम के साथ की जाए जो मुसलमानों पे मुसल्लत हो और हर रोज मुसलमानों को कत्ल कर रहा हो और मुसलमानों से जंग कर रखी हुई हो, मुआहदे तोड़ा हो, तो उसके जुल्म को बर्दाश्त करके और सब्र कर लिया जाए। ऐसा नहीं है, जो तो मुसलमानों के ऊपर अटैक कर रहा है उसके साथ तो जंग है। ये उसके साथ है कि जब मुसलमान एक ताकतवर पोजीशन में है तो नरमी कर सकते हैं किसी के साथ, और ये भी चॉइस है। कभी अल्लाह के नबी ने नरमी फरमाई, कभी सख्ती भी फरमाई है, तो दोनों की इजाजत है जैसी सूरत हाल होती है। तो काफिर की मुसलमान पर जुल्म करने की सूरत में माफी करना ठीक नहीं, बल्कि जंग लड़ना ठीक है। और यही बात अल्लामा इकबाल ने फरमाई, शहादत है मकसूद व मतलूब ए मोमिन। तो ये जो शहादत और अल्लाह की राह में अपनी जान कुर्बान कर देना, ये असल में मुसलमान का असल मकसद है। तो जंग के लिए तैयार होना, जंग के लिए इकदाम करना, पूरी तैयारी करना, ये ऐन दीन है। इसीलिए कुरान पाक की आयत है कि तुम अपने आप को पूरी तरह से जंग के लिए तैयार करो, घोड़ों को तैयार करो कि डरे तुमसे अल्लाह के दुश्मन और तुम्हारे दुश्मन। तो तैयारी जंग की इतनी होनी चाहिए कि दूसरे के दिल में खौफ बैठ जाए। और जो फौज मुसलमानों की जंग की तैयारी करती है उसकी कौम को उसके साथ भी पूरी तरह से देना चाहिए कि ये एक नेकी का अमल है, एक कुरआनी अमल है जो किया जा रहा होता है। तो नरमी उस वक्त है कि जब इंसान ताकत में होता है और दूसरा जो है वो पस्पा हो चुका होता है, तो नरमी की जा सकती है, इसकी गुंजाइश है। जब फौज मुसल्लत की जा रही है, जंग मुसल्लत की जा रही है, मुआहदे तोड़े जा रहे हैं, तो फिर नरमी और सब्र नहीं, फिर तो कुरआनी हुक्म जो है वो जंग ही का है। तो जो लोग ये समझते हैं कि नहीं, जंग के बगैर जिंदगियां गुजर जाए, तो ऐसा है ही नहीं। हर कौम हर सिविलाइजेशन को अपनी बका के लिए जंगी तैयारी करना जो है वो जरूरी है। अल्लाह की तरफ से ये मामला हुआ कि आज जो सूरत हाल पूरी दुनिया में चल रही है उसके बिल्कुल मुनासिब आज आयत जो है वो हमारे सामने आ गई कि अल्लाह ताला फरमा रहे हैं कि अल्लाह ने साफ जवाब दिया। अल्लाह का भी साफ जवाब और अल्लाह के रसूल का भी साफ जवाब उन लोगों को है, मुशरिकीन में से, जो तुम्हारे साथ अहद तोड़ते हैं। आज की क्लास تھوڑی سی مختصر ہے، مگر آج کی یہ آیت ہی سامنے آئی، تو یہاں آ کے آج کی کلاس کو ہم مکمل کرتے ہیں. یہ عاجز ایک مرتبہ پھر ترجمہ کر دیتا ہے، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، برأت من اللہ ورسولہ. صاف جواب ہے اللہ کی طرف سے اور اس کے رسول کی طرف سے، ورسولہ الی الذین عاہدتم، مشرکوں کو جن سے تمہارا عہد ہوا تھا، من المشرکین. اس ترجمے کے اندر یہاں جو لکھا ہے نا اللہ کے رسولوں کی، تو یہ رسولوں کی نہیں ہے، صرف رسول کی ہے، ورسولی ہی ہے. تو اس کو ذرا صحیح کر لیا جائے اور ہم انشاءاللہ اس کو صحیح کر لیتے ہیں. تو یہاں آ کے آج کا سبق مکمل ہوتا ہے، تھوڑی دیر کے لیے مراقبہ کر لیجیے. ہر دم اللہ اللہ کر، ہر دم اللہ اللہ کر،
چھوٹی والی بھی پھر دونوں کا کام ہوگا،
سینہ کر،
بھی لینی ہے
یہ تو اس کا ہو کر جی مرے تو کا ہو کر مر، ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر، تیرے قدم ہو اس کی راہ، تیرے قدم ہو اس کی راہ، تیرا دل ہو اس کا در، ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر.
بیٹا آہستہ،
لا الہ الا اللہ محمد رسول اللہ. دعا کر لیجئے، سبحان ربی العال الوهاب، اللهم صل علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. اللهم انا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. صلى الله
بستر پہ کہاں کھا رہے، نیچے بیٹھ کے کھاؤ تاکہ صاف ہو،
سيدنا
نیچے
محمد
بیٹھو.
آله أبيه أجمع
آلریڈی میلٹڈ ہے بیٹا، نیچے بیٹھو یہاں.
أرحم الراحمين. جزاكم الله. جیسے کیا تھا
نماز کے دوپٹے
روز انشاءاللہ ہمارے یہاں ختم قرآن کی محفل ہے مسجد زبیر میں، تو ضرور اس میں گھر کے مردوں کو کہیں کہ وہ شرکت فرمائیں، اور یہ آج اس کا فلائر بھی شیئر کر دے گا انشاءاللہ. جزاکم اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.